बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम नाज़रीन। प्रोग्राम सुबह ज़िंदगी में बहुत बहुत आपको खुश आमदीद कहते हैं। 7:31 तेहरान टाइम के मुताबिक आपकी खिदमत में।
और कैसे आप हो रहे हैं?
अल्लाह का शुक्र, बिल्कुल ठीक
ठाक। अजीज नाज़रीन की खिदमत में सलाम अर्ज करूंगी और उम्मीद करूंगी कि आप बिल्कुल खैर खैरियत से होंगे। हमेशा की तरह अपनी प्यारी से सुबह का आगाज आपके हमारे प्यारे से प्रोग्राम सुबह जिंदगी के साथ कर चुके होंगे।
बिल्कुल, सुबह सवेरे कुछ काम करने होते हैं, उनमें एक काम सुबह सवेरे ये है कि अल्लाह ताला की याद, नमाज पढ़ना, कुरान की तलावत करना, और दूसरा काम उसके बाद जो है वर्जिश करना और अपनी जो है बहरहाल जान बनाना। ये दोनों चीजें जो है बहुत इंपॉर्टेंट हैं, इन दोनों को हमेशा अपने जहन में रखना।
बिल्कुल, और खुर्रम इसके साथ साथ हमें ये बात का भी ख्याल रखना चाहिए कि एक मुस्कुराहट के साथ अपने दिन का आगाज करें ताकि हमारा पूरा दिन जो है वो एनर्जी से सरचार्ज।
बिल्कुल, इत्तफाकन ये मुस्बत एनर्जी की जो बात है, ये जैसे रुबाब ने कहा कि मुस्कुराहट, इसका बड़ा असर होता है।
बिल्कुल,
जैसे कि हम लोग कहते हैं कि हम हमेशा अपने प्रोग्राम का आगाज यानी पहला सेगमेंट, पहला हिस्सा एक फरमान, एक हदीस के साथ प्रोग्राम को शुरू करना चाहते हैं। तो चलते हैं, एक हदीस मुलाजा फरमाएंगे, रुबाब आपको बताएंगी कि किस हस्ती का फरमान।
बिल्कुल, जिस हस्ती की है वो जानी पहचानी, और ऐसी हस्ती पैगंबर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस साथ मिलकर सुनेंगे और देखेंगे और फिर आपकी खिदमत में हाजिर होंगे। हमारे साथ रहिएगा।
रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के इरशाद गिरामी है, अखलाक के जरिए लोगों के दिल जीतने की कोशिश करो। तहज्जुद की नमाज कब्र की तारीकी में चिराग की मानिंद है।
facebook.com/sutmorningshow।
जी हाँ, हमारा फेसबुक का एड्रेस है और इस पे आप लोग हमारे हफ्ते के मौजू, दिन का मौजू, जो भी गुफ्तगू, सवाल पूछना चाहें, कोई कमेंट करना चाहें तो जरूर आप उस पे कर सकते हैं। अच्छा रुबाब, आपको बताएंगी कि आज उनके साथ मेहमान कौन है।
आज हमारे साथ डॉक्टर सुलेल फातिमा साहिबा होंगी इंशाल्लाह। जिस तरह हमने कल भी नाज़रीन को बताया था खुर्रम के इंसानी जिस्म में रगों की अहमियत,
ठीक है,
और उसकी क्या अहमियत है, क्यों होती है, क्या काम करती है, इंशाल्लाह हम इस बारे में बात करेंगे।
बिल्कुल, फिजियोलॉजी की माहिर है वो इंशाल्लाह। और मेरे साथ दिल्ली स्टूडियो से हमें ज्वाइन करेंगे डॉक्टर माजिद अली, और वो डॉक्टर हैं जो हर्बल मेडिसिन के, या जिसको यूनानी मेडिसिन भी कहा जाता है, यूनानी तिब की दुनिया भी कहा जाता है। तो इंशाल्लाह उनसे पूछेंगे कि हर्बल मेडिसिन है तो है क्या, उसके क्या मुस्बत असरात हैं, क्या मनफी असरात हैं, आया हकीकत रखती है या हकीकत नहीं रखती, इस पर इंशाल्लाह उनसे बात करेंगे
इंशाल्लाह। जी ठीक है। और खुर्रम, मैंने सुना आप कहीं घुमाने ले जा रहे हैं।
जी घुमाने भी लेके जा रहे हैं, लेकिन घुमाने से पहले जो है हम लोग ये बताते चले कि हमारा हफ्ते का मौजू क्या है।
बिल्कुल, हफ्ते का मौजू हमारा नाज़रीन चल रहा है गुलामाना सोच, गुलामाना सोच के हमारे जिंदगी पर किस तरह के असरात पड़ रहे हैं, बहुत अहम मौजू।
अच्छा जी, बिल्कुल, ये बड़ा अहम मौजू है, पर पूरा हफ्ता हमने इस पर बात की मुख्तलिफ पहलुओं से, कल भी जो है हमने इसका बड़ा निचोड़ निकाला। लेकिन बात ये होती है कि जब तक आप खुद अपने पास अपनी जिंदगी को मतलब सोचेंगे नहीं अपनी जिंदगी के बारे में कि आप कैसे जिंदगी गुजार रहे हैं, मैं कैसे जिंदगी गुजार रहा हूं, रुबाब कैसे जिंदगी गुजार रही है, तो उस वक्त तक हम कभी भी अपने जिंदगी को बेहतर नहीं बना सकते।
बिल्कुल खुर्रम, अक्सर हमारे जहन में ये बात बैठ जाती है कि गुलामाना सोच, हम जिस्मानी आजादी को तो बहुत अहमियत देते हैं कि हम जिस्म पर या मुल्क पे या इस तरह बोल सकते जमीनी लिहाज से हम आजाद है, लेकिन असली आजादी जिस तरह हमने कल भी बात की थी कि इंसान की फिक्र और सोच की आजादी है, अगर वो फिक्र और सोच से आजाद है तो वो सब चीज से आजाद है।
आजाद है, अगर नहीं है तो फिर बहरहाल ये मुश्किलात पेश आती हैं। बहरहाल इस मौजू पर हम आपका साथ हमें बहुत चाहिए, आप लोग भी बताएं। आज आखिरी दिन है तो अगर आपके जहन में भी कोई सवाल हो, कोई बात आप शेयर करना चाहें तो हमारे से शेयर करें ताकि जो है बहरहाल इस मसले का हल निकाला जा सके। अच्छा अभी जो है घूमने फिरने की बात हो रही थी अब जो, हाँ लेकिन यह है कि घूमने फिरने से ज्यादा अहम ये चीज है कि हम लोग थोड़ी सी वर्जिश करें और जान बनाए सुबह सवेरे खासतौर पर, तो वर्जिश कर लें।
बिल्कुल जरूर जरूर, साथ में
वर्जिश करते हैं और उसके बाद आप खेत में हाजिर होंगे,
हमारे साथ रहिएगा।
بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین, آج ایک نئی اسٹیپ کے ساتھ آپ کی خدمت میں حاضر ہیں. مہروں کی ورزش کے ساتھ آپ کے ساتھ یہاں پہ ہم ورزش کریں گے. مہروں کی ورزش یعنی کمر کے جتنے بھی مہرے ہیں اس کے لیے ہم یہ ورزش کریں گے تاکہ ہمارے مہرے اپنی جگہ پہ آئیں اور ہم اس حرکت کو, اس اسٹیپ کو بالکل اچھی طرح انجام دے سکیں. اور اس ورزش کو جو ہے وہ ہم اس لیے انجام دیں گے تاکہ ہمارے مہرے اور کمر اور پیٹھ کے مہرے جو ہے وہ اپنی جگہ صحیح بیٹھ جائیں اور ہماری کمر بالکل صحیح کام کرنے لگے. بالکل سیدھے کھڑے ہوں گے, دونوں ہاتھ ہمارے ڈھیلے ہونے چاہیے, دونوں پیر بالکل ڈھیلے اور سیدھے کھڑے ہو کے ہم سانس لیں گے. اور سانس چھوڑنے کے بعد جو کام کریں گے وہ اپنی تھوڑی کو ہم نیچے کی طرف لے کے آئیں گے, گردن کو گول کریں گے, نیچے کی طرف ملائیں گے اپنی تھوڑی کو اپنے سینے سے. آپ اس کو دیکھیں ہم کس طرح اس ورزش کو کر رہے ہیں, اور اس کے بعد پھر جب ہم دوبارہ اس ورزش کو دہرائیں گے تو آپ ہمارے ساتھ یہ ورزش کیجیے گا. سانس لیں گے, اپنے تھوڑی کو نیچے کی طرف کریں گے اور بالکل اپنی کمر کو گول کرتے چلے جائیں گے. ایسا لگے کہ بالکل ایک ایک مہرہ آپ کا گول ہوتا چلا جا رہا ہے. ہاتھوں کو سیدھا کر کے نیچے کی طرف لے کے جائیں گے اور اپنے پیر کو چھوئیں گے. دیکھیں میرے دوست جو ورزش کر رہے ہیں وہ کس طرح یہ ورزش کر رہے ہیں, میں بھی ایک دوسرے اینگل سے آپ کو یہ ورزش کر کے دکھاتا ہوں. دیکھیں پیر بہت زیادہ نہیں مڑنا چاہیے, پیر بہت تھوڑے سے مڑنے چاہیے, دونوں پیر بالکل اسٹریٹ ہیں. اور آپ کے اندر کتنی توانائی ہے کہ آپ اپنی کمر کو کتنا گول کر سکتے ہیں اور پیروں کو کتنا سنبھال کے رکھ سکتے ہیں, یہ آپ کے اوپر ہے. دوبارہ ہم اس ورزش کو کرتے ہیں, سانس لیں گے, سانس چھوڑتے ہوئے ہم دوبارہ اوپر آئیں گے. اب ہم بالکل ایسا لگ رہا ہے کہ ایک ایک مہرا ہمارا اپنی جگہ پہ واپس آ رہا ہے, اور بہت آرام سے سیدھا ہونے کے بعد پھر ہم اپنی گردن کو اوپر اٹھائیں گے. ایک دفعہ اور ہم اس ورزش کو دہرائیں گے. دوبارہ دیکھیں ہم کس طرح اس ورزش کو کرتے ہیں. سب سے پہلے کام ہم یہ کریں گے ورزش میں کہ ہم اپنی تھوڑی کو اپنے سینے سے ملائیں گے, اور اس کے بعد پھر آہستہ آہستہ ہم اپنی کمر کو موڑتے چلے جائیں گے, گول کرتے چلے جائیں گے. دیکھیں دوبارہ میں اس ورزش کو کر رہا ہوں, سانس لیں گے, سانس چھوڑتے ہوئے اپنی تھوڑی کو نیچے ملائیں گے, اور اس کے بعد پھر اپنی کمر کو گول کرتے چلے جائیں گے اور نیچے ہوتے چلے جائیں گے. اب ہماری انگلیاں زمین پہ لگ گئی ہیں. دوبارہ سانس لیں گے اور سانس چھوڑتے ہوئے دوبارہ سانس لیں گے, سانس چھوڑتے ہوئے سیدھا ہونا شروع ہوں گے. سانس لی, یہاں الٹی گنتی گنیں گے, پانچ چار تین دو ایک, بالکل سیدھا ہو کے اس کے بعد پھر ہم تھوڑی کو سیدھا کریں گے. اس میں آپ بہت زیادہ دقت کریں, بہت احتیاط سے کام لیجیے گا. اس کو آپ نے بالکل اسی طرح انجام دینا ہے جس طرح میں آپ کے سامنے اس ورزش کو انجام دے رہا ہوں. اب اگر ہم یہ چاہتے ہیں کہ اس ورزش میں ہمیں تنوع پیدا ہو اور تھوڑا سا ڈفرینٹ اسٹائل سے ہم اس ورزش کو کریں, تو ہم اس میں دوسری چیزوں کا اضافہ بھی کر سکتے ہیں. میں ایک دفعہ اور اس ورزش کو آپ کو کر کے دکھاتا ہوں. دوبارہ پیر کھلے ہوئے, ہاتھ دونوں ڈھیلے, سیدھے کھڑے ہوں گے, اپنی تھوڑی کو ہم اپنے سینے سے ملائیں گے, اور اس کے بعد دوبارہ ہم اپنے پیٹھ کو گول کرنا شروع کریں گے, جھکنا شروع ہوں گے. سانس لے کے سانس چھوڑیں گے. دیکھیں اب ہم نیچے کی طرف جا رہے ہیں, دونوں ہاتھ ہم نے اپنے سیدھے رکھے ہوئے, زمین سے ہماری انگلیاں لگیں گی. اب ہم نے اپنی انگلیوں کو زمین سے ملایا ہے, سانس لیں گے اور سانس چھوڑنے کے بعد ہم دوبارہ سیدھے ہوں گے. دیکھیں یہاں پہ آپ کے پیروں پہ بہت زیادہ زور نہیں پڑنا چاہیے, کوشش کریں کہ جتنا آپ پیروں کو موڑ سکتے ہیں, اپنی کمر کو موڑ سکتے ہیں اتنا اس کو موڑیں, اور اس کے بعد پھر آپ سیدھے ہوں. بہت زیادہ اسٹریس لانے کی ضرورت نہیں ہے اپنی باڈی پہ. ہو سکتا ہے آپ کی ٹانگیں مڑ جائیں, آپ اپنی ٹانگوں کو موڑیں, کوئی اس میں مسئلہ نہیں ہے, اچھی بات ہے, لیکن بس آپ کی کمر پہ اور آپ کے مہروں پہ بہت زیادہ زور نہیں پڑنا چاہیے. دیکھیں اب جو ہے وہ اس ورزش میں ایک اور اسٹیپ کا اضافہ کرتا ہوں کہ سانس لیں گے اور سانس چھوڑنے کے بعد ہم اپنے پیروں کو اوپر نیچے کی طرف حرکت دیں گے پنجے کے بل. دیکھیں سانس لے رہا ہوں, سانس چھوڑتے وقت میں نے سیدھے پیر کو آگے کی طرف بڑھایا, اب دوبارہ سانس لی, سانس چھوڑ کے میں نے الٹے پیر کو آگے کی طرف بڑھایا. دیکھیں یہ سانس لینے کو نہ بھولیں, بلکہ سانس کس طرح لینا ہے اور سانس کس طرح چھوڑنا ہے اس اسٹیپ پہ دقت کریں جس طرح میں آپ کو بتا رہا ہوں. سانس لیں گے, سیدھے پیر کو آگے کی طرف کریں گے, پھر الٹے پیر کو اسی طرح اس اسٹیپ کو دہراتے رہیں گے. سانس لیں گے, پانچ تک گنیں گے الٹی گنتی گنتے ہوئے, سانس چھوڑ کے دوبارہ سیدھے ہوں گے, پانچ چار تین دو ایک, سیدھے ہونے کے بعد پھر ہم اپنی تھوڑی کو اوپر کی طرف لے کے جائیں گے. اس ورزش پہ بھی آپ دقت کریں, غور کریں, اس کے اسٹیپس کو یاد کر لیں, لکھ لیں اپنے پاس, اور اس میں آپ اس بات کا خیال رکھیں کہ آپ کے ایک ایک مہرہ آپ کی کمر کا, آپ کے جسم کا, آپ کی ریڑھ کی ہڈی کا ایک ایک مہرہ جو ہے اس ورزش میں انوالو ہے, اس اسٹیپ میں انوالو ہے. اور اپنی کمر کو بالکل اسی طرح گول کریں جس طرح میں آپ کو دکھا رہا ہوں کہ ایک ایک مہرہ آپ کا گول ہونا چاہیے, ہر اسٹیپ میں ایک مہرہ آپ کا گولائی کی طرف جائے اور آپ کی کمر مڑے. انشاءاللہ اگلی ورزش کے ساتھ دوبارہ حاضر خدمت ہوں گے, تب تک کے لیے اجازت دیجیے, خدا حافظ.
خوش آمدید کہتا ہوں ناظرین آپ کو پروگرام میں, ورزش کی آپ لوگوں نے انشاءاللہ, اور دو ہم سب مل کے دعا کرتے ہیں کہ اللہ تعالی ہم سب کو صحت عطا فرمائے. یہاں پر حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کا ایک فرمان, بڑا اچھا فرمان, میں نے کہا صبح سویرے آپ لوگوں کی خدمت میں پیش کیا جائے. ایک اور فرمان حضور فرماتے ہیں, مصیبت کے وقت چیخو پکار کی بجائے صبر اختیار کرنے کی عادت بناؤ تاکہ خدا تمہاری مصیبت کو دور کرے. بڑی اہم بات ہے, اور اس پہ میں چاہوں گا کہ آپ لوگ بھی ہمیں اس کے اوپر آپ کا کیا خیال ہے اس فرمان کے بارے میں, کیونکہ اکثر ہم لوگ یہی کام کرتے ہیں کہ جب چھوٹی سے چھوٹی کو مشکل پیش آ جاتی ہے تو یا رونا, الٹا سیدھا بولنا, اور یہ کہنا کہ جی ہماری تو قسمت خراب ہے, یہ چیزیں یہ کام نہیں کرنا چاہیے. اس کے بارے میں آپ کا خیال ہے ہمیں ضرور بتائیے گا. وقت ہوا ہے گفتگو کے حصے کا, لوٹیں گے رباب منصوری کی طرف تاکہ رباب منصوری گفتگو کے حصے کو شروع کر سکیں. البتہ جی رباب,
بہت شکریہ خرما, بہت شکریہ آپ نے اتنی بہترین حدیث جو ہمارے ناظرین کے لیے پیش کی. ناظرین ہمارا آج کا موضوع کہ انسانی جسم میں رگوں کی اہمیت ہے, اور ڈاکٹر سلیل فاطمہ ہمارے ساتھ موجود ہیں, ہم چلیں گے ان کی خدمت میں. السلام علیکم, کیسی ہیں آپ؟
الحمدللہ.
سلیل, بہت اہم موضوع ہے انسانی رگوں کے بارے میں ہم بات کر رہے ہیں. سب سے پہلا سوال تو میں یہی کروں گی کہ بیٹر رہے گا میرے خیال سے کہ انسانی رگیں ہیں کیا اور ان کا انسانی جسم میں کام کیا ہے.
انسانی رگوں کو ہم اس طریقے سے تصور کر سکتے ہیں کہ خالی برتن ہے, اگر ہم اس وقت اس کو جسم سے باہر تصور کریں تو خالی برتن ہے. یا ہم یہ کہہ سکتے ہیں کہ جس طرح دل ایک موٹر کی طرح کام کرتا ہے, ایک لمبی سی عمارت میں ایک موٹر لگی ہوئی ہے, اس کا کام یہ ہے کہ وہ اوپر کے فلیٹس میں بھی, اوپر کی منزلوں میں بھی اور نیچے کی منزلوں میں بھی پانی پہنچائے. تو وہ ذریعہ جس سے پانی ڈیلیور ہوگا وہ رگیں ہیں.
ہم یہ بول سکتے ہیں پائپ لائن.
جی بالکل, پائپ لائن کی طرح انسانی جسم میں رگیں ہیں جس کے اندر خون دوڑتا ہے.
ٹھیک ہے, خون دوڑنے کی بات کی, اور میرے خیال سے پچھلا پروگرام بھی خون دوڑنے کے یا خون کے جریان کے بارے میں تھی. میں چاہوں گی تھوڑا ہمارے ناظرین کے لیے ریویو ہو جائے, بلڈ سرکولیشن کیا ہے.
بلڈ سرکولیشن جس طرح میں نے بتایا, سب سے پہلے جب ہمارا دل دھڑکتا ہے تو وہ جو دل میں سے خون ہوتا ہے وہ سارا رگوں میں آتا ہے, پہلے آرٹریز میں آتا ہے, اس کے بعد وہ پھر اور چھوٹی برانچز ہوتی ہیں, اور پھر مختلف اعضاؤں تک پہنچتا ہے. اس کے بعد وہ جب اعضا اپنے جو ان کی ضرورت کی چیزیں استعمال کر کے, جو دوسری چیزیں جن کی ضرورت نہیں ہے ان کو وینز میں ڈال کے, اور پھر یہ جو وینز کے ذریعے ہارٹ میں واپس سے خون ریٹرن ہو جاتا ہے.
اچھا,
اس کے بعد یہ سرکولیشن واپس سے واپس چلتی رہتی ہے.
ٹھیک ہے, تو یہ سرکولیشن کا جو میں بول سکتی ہوں اصلی بنیادی چیز ہے وہ رگیں ہیں.
جی,
ان رگوں کے تھرو جو ہے یہ خون جسم تک ہر جگہ پہنچ رہا ہے. سلیل, یہ بتائیں کہ کتنی رگیں ہیں انسانی جسم میں, کیونکہ جس طرح ہم نے ڈائیگرامز دیکھے تو بہت ساری چھوٹی بڑی رگیں ہوتی ہیں, تو کتنی رگیں ہیں؟
جی بالکل, اس بات کو آپ کو سن کے حیرت ہوگی کہ انسانی رگیں 100,000 کلومیٹر جتنی ہیں.
100,000,
یعنی ہمارا جو ارتھ ہے اس کا اگر ہم سرکمفرنس دیکھیں تو وہ 40,000 کلومیٹر ہے. یعنی اگر ہم ایک انسان کی رگوں کو نکالیں اس باڈی سے اور پھر اس کو اسٹریٹ کریں تو وہ پورے ارتھ کے ایک دفعہ نہیں, دو دفعہ بھی نہیں, 2.5 times چکر لگا سکتا ہے.
دنیا جو گول دنیا کی بالکل, کتنے ٹائمز؟
2.5 times چکر لگا سکتے, یعنی اتنی ایک انسان کے اندر رگے. صرف یہ نہیں, ارتھ اور چاند کے درمیان جو ڈسٹینس ہے وہ 3,00,000 کلومیٹرز ہیں, یعنی تین انسان کی اگر آپ رگے جوائن کریں تو اس کے بعد ہم وہ کام کر سکتے جو نیل آرمسٹرانگ نے کیا, یعنی ہم چاند پہ جا
سکتے ہیں. صحیح, زبردست ہے. تو خیر بہت ہی عجیب اور بہت ہی دلچسپ بات ہے. سنیل, یہ پوچھنا چاہوں گی کہ انسانی رگوں کے سائز میں بھی کیا فرق ہوتا ہے, کیونکہ میں نے سنا کہ کچھ دل جو دل کی رگیں ہوتی ہیں ان کا کام ہے خون پہنچانا, خون لانا لے جانا, تو سائزوں میں بھی فرق ہوتا ہے ان کے یا نہیں؟
جی, ہم یہ رگوں کو ہم اسٹرکچرلی اور فنکشنلی دونوں ٹائپ سے ڈیوائڈ کر سکتے ہیں, لیکن سب سے پہلے میں بتانا چاہوں گی انسانی جسم میں وہ رگیں جو خون جن کے اندر خون دوڑتا ہے وہ 3 قسم کی میجر ہیں.
اچھا,
جس میں سب سے پہلے ہماری آرٹریز ہوتی ہیں, اس کے بعد کیپلریز ہوتی ہیں اور وینز ہوتی ہیں. آرٹریز کا کام یہ ہے کہ وہ دل سے خون لیں گی اور اس کے بعد اس کو اعضاؤں تک پہنچائیں گی.
ٹھیک ہے,
वेन्स का काम ये है कि वो उन आजाओं से खून लेकर उसको वापस दिल तक पहुंचाएगी, ताकि फिर दिल उस फेफड़ों में वो खून भेजेगा और ऑक्सीजनेशन हो सके उस खून की।
बिल्कुल।
लेकिन ये हमें बात ध्यान में रखनी है कि हम हर सेल के पास, हमारी बॉडी के हर आजा हर सेल के पास एक आर्टरी और एक वेन नहीं है। अच्छा। इसलिए कि जो एक्सचेंज हो रहा है मटेरियल्स का, मतलब के
जो
जरूरी, जी बिल्कुल, जो जरूरी चीजें हैं वो टिश्यू ले रहा है या सेल ले रहा है खून से, और जो उसके लिए मुफीद नहीं है वो वापस से दे रहा है, ये असल में कैपिलरीज के थ्रू हो रहा है। यानी हमारे जिस्म के हर सेल के पास एक कैपिलरी नेटवर्क होना चाहिए, यानी कैपिलरीज की रसाई उस तक होनी चाहिए।
ठीक है।
इसलिए कि मेजर एक्सचेंज जो है वहां पर हो रहा है। आर्टरीज का काम यह है कि वो खून को, आर्टरीज को हम ये कह सकते हैं जिस तरह एक दरख्त की बड़ी तना होता है, उसको वो हमारी मेजर आर्टरी है एओटा कह सकते हैं। उसके बाद उसकी मुख्तलिफ शाखें निकलती हैं, फिर यानी हम एओटा का ये कहें कि वो अब छोटी आर्टरीज में डिवाइड हो रही है, उसमें तकसीम हो रही
है।
उसके बाद हम ये कहें कि वो छोटी आर्टरीज और छोटी टहनियों में डिवाइड हो रही है, तो उसके बाद वो आर्टेरियोल्स में डिवाइड हो रही है, यानी एओटा है, फिर आर्टरी स्मॉल आर्टरीज है, उसके बाद हमारे पास और ज्यादा स्मॉल आर्टरीज हैं।
ठीक है।
तो ये हमारी, अच्छा अब ये जो स्मॉल आर्टरीज है ये कैपिलरीज से कनेक्टेड है, असल में
साथ मिली हुई है।
जी बिल्कुल। यानी अब ये आर्टेरियोल्स जो है वो कैपिलरीज के पास है, और कैपिलरीज जो है वो टिश्यू के पास है, यानी फॉर एग्जांपल इस जगह पर है, ताकि जो चीज इस सेल को नहीं चाहिए यहाँ पे वो उसमें डाल देगा, और जो चाहिए वो उससे हासिल कर लेगा। अब जो चीज आ गई है इसके अंदर जिसकी उसको जरूरत नहीं है, वो अब वेन्स के जरिए वो हार्ट में रिटर्न होगी। वेन्स में मेजर दो किस्म की वेन्स हैं, सुपीरियर वेना कहवा, यानी जो हमारे सर और बाला हिस्से से खून को लाती है दिल तक, और इन्फीरियर वेना कहवा जो हमारे एब्डोमेन और पैरों से
निचले हिस्से में होती है।
जी बिल्कुल, वहां से खून को दिल तक लाती है।
सही।
एक बात का मुझे यहाँ कहना है कि गिजाइत जो खून में है वो ना दिल डाल रहा है ना फेफड़े डाल रहे हैं। गिजाइत जो है वो हमारा जो हम खाते हैं अभी, मिसाल के तौर पे
खाना खा
जी, हमने वो खाया खाना, उसके बाद हमारे डाइजेस्टिव सिस्टम ने उसको जो उसको जरूरत थी वो चीजें ब्लड में आ गई, और जो नहीं जरूरत थी वो एक्स बॉडी से निकल गई, खारिज हो गई। तो जो चीजें ब्लड में आ गई हैं इस वक्त, वो जो चीजें हैं सारी वो वेन्स के थ्रू पहले हार्ट में आएंगी, फिर उसमें ऑक्सीजन ऐड होंगी उन चीजों में, और फिर वो टिश्यूज तक जाएंगी।
सुनील बहुत शुक्रिया, मैं ये बोल सकती हूँ एक बहुत बड़ा नेटवर्क हमारे जिस्म में जो है, हमें नहीं पता इस बारे में। खैर गुफ्तगू आपसे जारी रहेगी, बहुत दिलचस्प गुफ्तगू हमारी चल रही है नाज़रीन, लेकिन यहाँ हम चलेंगे खुर्रम की तरफ, देखते हैं खुर्रम हमें कहाँ लेकर चलेंगे।
बहुत शुक्रिया जी, बिल्कुल आप लोगों की गुफ्तगू, हमारी गुफ्तगू स्टूडियो में जारी रहेगी, लेकिन हम लोग चल रहे हैं हमारा प्रोग्राम सुबह जिंदगी का दिल्ली स्टूडियो, उसकी तरफ जाएंगे जहां पर डॉक्टर माजिद अली हमारे साथ मौजूद हैं, और जैसे कि हमने बताया तिब्बी यूनानी के माहिर हैं, हर्बल मेडिसिन के माहिर हैं। सलाम अर्ज करता हूं डॉक्टर माजिद अली आपकी खिदमत में।
वालेकुम सलाम
जी डॉक्टर माजिद अली, बहरहाल हमारे साथ मौजूद हैं जैसे कि मैंने आपको बताया तिब्बी यूनानी के माहिर हैं, और हम उनसे मुख्तसर आज बात करेंगे कि हर्बल मेडिसिन होती है तो होती क्या है, और मैं चाहूंगा डॉक्टर साहब थोड़ा सा हर्बल मेडिसिन का तारुफ करवा दें, और इसके उसूल हैं कुछ, उसके उसके ऊपर थोड़ी सी रोशनी डाल दें।
हाँ देखिए, हर्बल मेडिसिन या यूनानी मेडिसिन मैं कहूँगा इसे, उसके बारे में अगर कुछ बताया जाए उससे पहले ज़रूरी है कि इसकी मुख्तसर थी जो तारीख है वो बताई जाए।
ज़रूर।
तिब्बे यूनानी या हर्बल मेडिसिन जिसको कहा जाता है उसकी तारीख बुगरात के दौर से शुरू होती है, जो कि 400 साल कबल मसीह का ज़माना था।
सही।
बुगरात ने यूनानी मेडिसिन की बुनियाद रखी, उसके उसूल जवाबित और जो कवानीन हैं इसके वो वजह किए, और उससे पहले बुकरात से पहले जो ये हर्बल मेडिसिन या यूनानी मेडिसिन होती थी वो सीना बा सीना चली आ रही थी।
सही।
लेकिन बुकरात ने इसको एक इल्म की शक्ल दी, इसके कवानीन वजह किए और लोगों को इसमें इसका इल्म दिया। बुकरात के बाद दूसरे जो हुक्मा थे यूनानी तिब के, उन्होंने इसको जिला बख्शी, जैसे जालीनूस है। उसके बाद ये तिब ईरान में आती है, ईरान में दानिशगाह जुंदिशापुर, वहाँ इसने बहुत उरूज हासिल किया, और वहाँ अच्छा। इसके जो मुख्तलिफ शोबजात हैं जैसे दवा साजी है या मेडिसिन है, उसके अलग अलग शोबे इसमें बनाए गए। साथ ही इसमें जो मेडिकल टेस्ट होता है एंट्रेंस टेस्ट
जी,
वो तिब की तारीख में सबसे पहले जो जुंदिशापुर की यूनिवर्सिटी थी उसमें सबसे पहला टेस्ट मुनक़िद किया गया। उसके बाद सभी जानते हैं कि मुगलिया दौर के साथ ये तिब हिंदुस्तान में आई। इससे पहले 250-300 साल पहले तक जब भी मेडिसिन का जिक्र होता था तो यूनानी मेडिसिन ही कही जाती थी,
ठीक है,
किसी और मेडिसिन का जिक्र नहीं होता था, बल्कि यूनानी मेडिसिन ही। ऑक्सफोर्ड यूनिवर्सिटी तक शेख उर्रईस बुअली इब्ने सीना की जो मेडिसिन से मुतालिक किताब है अल कानून फित तिब
जी,
वो मेडिसिन में पढ़ाई जाती थी।
सही।
तो ये आज के दौर में इसको यूनानी तिब या एंशियंट मेडिसिन या हर्बल मेडिसिन कहा जाता है, लेकिन आज से 250-300 साल पहले तक ये मॉडर्न मेडिसिन के नाम से जानी जाती थी।
सही।
हर्बल मेडिसिन इसको इसलिए कहा जाता है क्योंकि इसकी जो दवा इलाज करने का तरीका है उसमें ज्यादातर दवाएं जो हैं वो मादनी होती हैं,
ठीक है,
और नबाती होती हैं, तो इसकी वजह से इसको हर्बल मेडिसिन कहा जाता है, क्योंकि पौधों से जो अशिया हासिल होती हैं उनका इस्तेमाल दवाओं के तौर पर किया जाता है, जैसे जड़ें हैं या तना है, पत्ते, फूल, सूखी जड़ें, फल, इनका इस्तेमाल दवा के तौर पर किया जाता है।
सही।
तो इसलिए इसको हर्बल मेडिसिन कहा जाता है। लेकिन इसके अलावा यूनानी मेडिसिन के जो अतिब्बा थे उन्होंने दूसरे जो शोबे हैं उनमें भी काफी काम किया था, जैसे अभी एक मोहतरमा डॉक्टर साहिबा इसमें इससे पहले खून की रगों के बारे में बता रही थी
जी,
तो उसकी जो बुनियादी शक्ल है कल्ब से जो शिरियाने जाती हैं आर्टरीज जाती हैं उसकी बुनियादी शक्ल यूनानी मेडिसिन के तबीब थे इब्ने नफीस।
सही।
उन्होंने सबसे पहली मर्तबा ये बताया कि कल्ब से किस तरह शिरियाने निकलती हैं और
अच्छा।
किस तरह दूसरे आजा तक पहुंचती हैं। तो मेडिसिन में यूनानी मेडिसिन का किरदार या हर्बल मेडिसिन का किरदार बहुत ज्यादा है, और इसमें जो अतिब्बा हैं जैसे शेख उर्रईस बुअली इब्ने सीना
जी,
मोहम्मद बिन जकरिया राजी
सही,
और बुकरात, इन्होंने काफी इसको उरूज पहुंचाया।
सही। डॉक्टर माजिद अली, आपने बहरहाल तारुफ करवा दिया हर्बल मेडिसिन या तिब यूनानी का। यहां पर एक सवाल मैं आपसे पूछना चाहूंगा कि आजकल की दुनिया में दवाइयां मौजूद हैं, सर्जरी मौजूद है, मॉडर्न मेडिसिन मौजूद है, क्या जरूरत है हर्बल मेडिसिन की या तिब यूनानी की?
नहीं, देखिए आजकल के दौर में जैसे सर्जरी भी जो यूनानी मेडिसिन का एक पार्ट है।
अच्छा।
जो यूनानी अतिब्बा थे वो सर्जरी भी किया करते थे, और आजकल के दौर में सर्जरी हो रही है जो बड़े पैमाने पर हो रही है।
सही।
जाहिर सी बात है कि उससे इनकार नहीं किया जा सकता।
सही।
लेकिन आजकल के दौर में जो इसकी अफादियत है यूनानी मेडिसिन की वो अपनी जगह है
जी,
क्योंकि आजकल जिस तरह के अमराज सामने आते हैं जैसे रोजमर्रा का बुखार है या मौसमी बुखारात होते हैं, वायरल इन्फेक्शन हुआ, बैक्टीरियल इन्फेक्शन हुआ, वो तो एक हफ्ते या डेढ़ हफ्ते 10 दिन में एंटीबायोटिक लेने से या किसी कोई और दवा लेने से जो मुसफ़ी खून होती हैं वो लेने से ख़त्म हो जाते हैं।
सही।
लेकिन जो आजकल के दौर में मेन प्रॉब्लम पैदा करते हैं, जो खास परेशानी पैदा कर रहे हैं अमराज, वो हमारे लाइफस्टाइल की वजह से पैदा हो रहे हैं, जैसे डायबिटीज़ है, डायबिटिस या ब्लड प्रेशर की प्रॉब्लम है, ये हमारे लाइफस्टाइल की वजह से पैदा हो रहे हैं।
बिल्कुल सही।
और इनका इजाला यूनानी मेडिसिन में, यूनानी मेडिसिन को लेकर काफी आसानी से किया जा सकता है, या जो यूनानी मेडिसिन के उसूल हैं जिनको असबाब सित्ते ज़रूरिया कहा जाता है उनका अगर हम उनको फॉलो करें तो बहुत आसानी से जो ये लाइफस्टाइल के अमराज हैं जैसे डायबिटीज है या हाई ब्लड प्रेशर है इनसे काफी हद तक बचा जा सकता है, क्योंकि असबाब सित्ते ज़रूरिया का जो उसूल है वो हमें बताता है कि हमें क्या क्या चीज पीनी चाहिए, क्या चीज खानी चाहिए।
सही।
जो पीने की चीजें हैं वो किस तरह लेनी चाहिए, कितना सोना चाहिए, कितना जागना चाहिए,
ठीक है,
टेंशन वो किस तरह दूर की जाए, कितना सोया जाए, कितना जागना चाहिए, तो इस तरह के उसूलों को अगर हम एतदाल में रखें तो काफी हद तक ब्लड प्रेशर या डायबिटीज जैसी بیماریوں سے دور رہا جا سکتا ہے, کیونکہ ان کا جو علاج ہے وہ ماڈرن میڈیسن میں بھی نہیں ہے. صرف جب تک بیماری رہتی ہے تب تک مریض کو دوا کھانی پڑتی ہے, اور اس کے لیے یونانی میڈیسن میں بھی دوا موجود ہے. لیکن فائدہ یہ ہے یونانی میڈیسن کا کہ اس کے برے اثرات ہمارے جسم پر وارد نہیں ہوتے ہیں.
صحیح, ڈاکٹر ماجد علی بہت شکریہ ہمارے ساتھ جو ہمیں جوائن کر رہے ہیں دہلی اسٹوڈیو سے. ڈاکٹر ماجد علی طبی یونانی کے ماہر ہیں, ہربل میڈیسن کے ماہر ہیں. انشاءاللہ ان سے مزید ہم لوگ گفتگو جاری رکھیں گے. یہ وقت ہوا ہے یہاں پر ایک ترانہ ملاحظہ فرمائیے, اور اس کے بعد پھر آپ کی خدمت میں حاضر ہوں گے. ہمارے ساتھ رہیے گا. تصویر کے ساتھ آپ لوگوں نے ملاحظہ فرمایا, امید ہے کہ آپ کو پسند آئے ہوں گے. ایک مولا کائنات امیر المومنین حضرت علی علیہ السلام کا ایک فرمان, بڑا خوبصورت فرمان میں آپ کی خدمت میں پیش کرنے جا رہا ہوں. مولا فرماتے ہیں, دوست کو دولت کی نگاہ سے مت دیکھو, وفا کرنے والے دوست اکثر غریب ہوتے ہیں. بہت خوبصورت بات ہے, اور جی انشاءاللہ ہم بھی یہ اس مولا کے فرمان کو ہمیشہ اپنے ذہن میں رکھیں گے. ہمارے ساتھ ڈاکٹر ماجد علی دہلی اسٹوڈیو سے ہمارے ساتھ موجود ہیں, انشاءاللہ ہم ان سے مزید گفتگو کریں گے. لیکن ابھی ہم لوٹیں گے رباب کی طرف تاکہ رباب ڈاکٹر سلیل فاطم کے ساتھ گفتگو کو آگے بڑھا سکیں. جی رباب,
بہت شکریہ خورم آپ کا, بہت شکریہ. میں ناظرین کو پھر یاد دلاتے چلوں کہ ہمارا موضوع چل رہا ہے انسانی جسم میں رگوں کی اہمیت, ہم اس متعلق گفتگو کریں. ڈاکٹر صاحب, ایک سوال اس طرح پوچھوں تو بہتر رہے گا کہ اکثر ہم اپنے ہاتھ پر دیکھتے ہیں تو ہماری رگیں جو دکھائی دیتی ہیں بلو یا نیلے رنگ کی دکھائی دیتی ہیں, یا انسانی ڈائیگرام اگر ہم دیکھتے ہیں تو اس میں کچھ لال رگیں ہوتی ہیں اور کچھ نیلی رگیں ہوتی ہیں, تو کیا فرق ہے یا کیوں یہ لال اور نیلی ہے, اس کا کوئی خاص وجہ ہے اس کی؟
بہت بہترین سوال ہے یہ. میں اس سے یہ بتانا چاہوں گی, وہ رگیں عموماً جو ہم اپنے جسم پہ دیکھتے ہیں اوپر سرفیس پہ, یعنی اسکن کے یا مثلاً ہاتھ کے اس طرف اگر دیکھتے ہیں تو وہ ہمیں زیادہ نیلی نظر آتی ہیں. اچھا, یہ جو نیلی رگیں یہ وینز, اب میں بتاؤں گی یہ کیوں نیلی نظر آتی ہیں. وینز کے اندر یہ بات ہے کہ جو خون ہے اس کے اندر آکسیجن کی مقدار کم ہے, اور وہ خون جس کے اندر آکسیجن کی مقدار کم ہے وہ بہت زیادہ گہرا لال نظر آتا ہے.
ٹھیک ہے, ہم جگری رنگ بولا,
جی مرون اس طریقے کا رنگ نظر آتا ہے. اب ہمارے ایٹموسفیئر میں لائٹ کی ڈفرینٹ اسپیکٹرمز ویو لینتھس ہوتی ہیں.
صحیح, ٹھیک ہے.
کچھ لائٹ جو ہوتی ہے مثلاً لال رنگ جو ہے وہ ریڈ لائٹ کو ایبزارب کر سکتا ہے, لیکن نیلی لائٹ جو اس اسپیکٹرم میں ہوتی ہے وہ اس سے ریفلیکٹ کرتی ہے اور ہماری آنکھوں تک پہنچتی ہے. یعنی ہم اس ریفلیکشن کی وجہ سے اس کو بلو دیکھ رہے ہیں.
اچھا, ٹھیک ہے. اور پھر ڈاکٹر صاحب, لال رنگوں کی خاص وجہ یا نہیں, کوئی خاص کام کچھ نہیں؟
جو لال رگیں نظر آتی ہے وہ تو ہمیں اپنی آرٹریز نظر آ رہی ہوتی ہے, اگر
خون ہے
جی, اور وہ آکسیجنیٹڈ خون کیری کرتی ہے, اس کا رنگ تھوڑا برائٹ ہوتا ہے.
ٹھیک ہے, کھلا ہوا رنگ رہتا ہے. ڈاکٹر صاحب, ایک چیز اور کہ آپ نے بتایا جس طرح کہ ہماری رگوں کا کام ہے جسم تک خون پہنچانا, جسم کے مختلف اعضاء تک, آیا ان میں کوئی خاص کنٹرول سسٹم ہے کہ ہر اعضاء کو اسی کے مطابق جو اس کو خون کی ضرورت ہے پہنچایا یا نہیں, سب اعضاء کو ایک جیسا خون پہنچاتا ہے؟
بالکل, خدا کا نظام بہترین ہے. جس طرح ہمیں پتہ ہے کہ ہمارا دل, ہمارے گردے, ہمارا جگر, ہمارا برین ایک سکن کے زیادہ کام کرتا ہے. سکن کا کام یہ ہے, ہماری جلد کا کام یہ ہے کہ ہمیں پروٹیکٹ کرے, لیکن جو ایکٹیویٹیز ہیں, جو ہم کھانا کھا رہے ہیں یا ہم سانس لے رہے ہیں یا ہماری جو بھی پروسیسنگ ہو رہی ہے برین میں, یہ سب یہ وائٹل آرگنز کرتے ہیں. تو ان آرگنز تک جو خون کی رسائی ہے وہ زیادہ ہے. یہ کنٹرول بھی ہمارا ویسکیولیچر کرتا ہے, مطلب اس کی ریگولیشن برین سے ہوتی ہے, دماغ کے ذریعے ہوتی ہے, لیکن یہ ویسکیولیچر کا کام ہے کہ کس اعضاء کو کتنا خون پہنچانا ہے. ایک چھوٹی سی مثال دیتی چلو, ہم ڈیلی لائف میں ایکسرسائز کرتے ہیں, ابھی اس وقت ہم بیٹھے ہوئے ہیں, جس مومنٹ ہم ورزش کرتے ہیں ہمارے پیر کے مسل کی ایکٹیویٹی بڑھ جاتی ہے. اب ہمارے پیر کے مسل کو زیادہ آکسیجن چاہیے, ہمارا باڈی کس طرح ڈیٹیکٹ کرے گا کہ اب اس کو زیادہ چاہیے کہ کب اس کو کم چاہیے؟ ایک چھوٹا سا میکینزم یہ ہے کہ ہم آکسیجن جب یوز کرتے ہیں, نیوٹرینٹس یوز کرتے ہیں, کچھ اس کے لیفٹ اوور, کچھ بچے ہوئے پارٹیکلز یا اس کی کچھ بچے ہوئے ٹکڑے ان غذائیت کے یا جو بھی بائی پروڈکٹس ہیں وہ ہم بلڈ میں چھوڑ دیتے ہیں. وہ بائی پروڈکٹس ایک سگنل ہوتے ہیں ان ویسکیولیچر کے لیے کہ ویسکیولیچر اس جگہ کے تھوڑا کھل جاتا ہے.
اچھا,
اور وہاں بلڈ کا فلو اور بھی بڑھ جاتا ہے.
ٹھیک ہے, اور وہ جو خون ہے وہ اور زیادہ تیزی سے بہنے لگتا ہے. ٹھیک ہے ڈاکٹر صاحب, بہت شکریہ. ایک بات اور ڈاکٹر صاحب, کہ نوزادہ بچوں میں اکثر یہ ہوتا ہے, کہتے ہیں کہ جب ایک بچہ پیدا ہوتا ہے اس کے جسم کے بہت سے اعضاء جو ہوتے ہیں وہ نامکمل ہوتے ہیں, اور عمر کے ساتھ بڑھتے بڑھتے وہ اعضاء مکمل ہوتے ہیں. آیا اس کے جسم کی جو رگیں ہیں وہ بھی نامکمل ہوتی ہیں, اور اگر ہوتی ہیں تو جب وہ بڑا ہوتا ہے تو ساتھ ساتھ بنتی ہیں, کس طرح کا سسٹم ہے؟
جی بالکل, ہماری پیدائش سے پہلے جب ہم ماں کے شکم میں ہوتے ہیں تو ایون یہ اس لیے کہ اب یہ ایک ایکسٹرا چیز ہے ماں کے شکم میں, ماں زیادہ انرجی لے رہی ہے, ماں کو زیادہ انرجی چاہیے, اس کے لیے ایک پورا نیا نیٹورک ماں کی باڈی میں پیدا ہوتا ہے جو ماں کو اس وقت نیوٹرینٹس دے رہا ہوتا ہے ایکسٹرا. اس کے بعد جب بچہ پیدا ہوتا ہے اس کے بعد اس کی آرگنز ڈیولپ ہو رہے ہوتے ہیں, جو مثلاً کہ کڈنیز جو ہے وہ ایک یا دو سال تک میچیور ہوتی ہیں,
ٹھیک ہے,
تو اس وقت نیا ویسکولیچر یا ویسکولیچر اگر پری فارمڈ ہوتا بھی ہے تو اس میں خون کا بہنا شروع ہوتا ہے اور اس طریقے سے دیکھا جا سکتا ہے. ہم اس کی مثال اس طریقے سے لے سکتے ہیں کہ جب بھی ہماری باڈی میں ایک نیا آرگن نہیں ہم کہہ سکتے ہیں ٹیشو یعنی سیل, بہت سارے سیلز اگر بنے
ہیں جو ہوتے ہیں
جی, جس طریقے سے کینسر میں کینسر ہم کہتے ہیں کہ نئے سیلز بن رہے ہیں ہماری باڈی میں جن کی گروتھ نہیں رک پا رہی, تو اس کیس میں ایک نیا نیٹورک ویسکولیچر کا بنتا ہے.
اچھا, یعنی ہر جو ہم بول سکتے ہیں ایک نئے سیل کے ساتھ یا خلیے کے ساتھ ایک نیا نیٹورک بن رہا ہے.
ایک کلو اگر انسان وزن گین کرتا ہے 3 کلومیٹر اس کے ساتھ نیا ویسکولیچر بنتا ہے.
زبردست ڈاکٹر صاحب, بہت ہی دلچسپ گفتگو ہے, خیر بہت شکریہ, اور ہم امید کرتے ہیں ہمارے ناظرین کے لیے بھی گفتگو بالکل یعنی اتنی دلچسپ ہوگی جتنی ہمارے لیے یہاں پہ. لیکن ناظرین یہاں وقت ہم چلیں گے خورم کی طرف, دیکھتے خورم ہمیں کہاں لے کر چلیں گے.
بہت شکریہ رباب جی, بالکل انشاءاللہ گفتگو آپ لوگوں کی آگے بڑھے گی. ہم لوگ لوٹیں گے ڈاکٹر ماجد علی کی طرف, دہلی اسٹوڈیو, طب یونانی کے ماہر ہیں, ہربل میڈیسن کے ماہر ہیں, ان سے گفتگو ہو رہی تھی, تعارف انہوں نے کروایا ہربل میڈیسن ہوتی تو ہوتی کا ہے, کب شروع ہوئی. ڈاکٹر صاحب سے ایک اور سوال میں پوچھوں گا, وہ یہ ہے کہ عام لوگوں کو کس طرح فائدہ پہنچاتی ہے یہ ہربل میڈیسن؟
دیکھیے عام لوگوں کو سب سے پہلی بات تو یہ کہ عام لوگوں کو خود اس سے فائدہ حاصل کرنا ہوگا, کیونکہ جو روزمرہ کی جو تکالیف پیش آتی ہیں جیسے موسمی بخار ہے
جی,
یا بیکٹیریل انفیکشن ہے یا وائرل انفیکشن ہے, چیسٹ انفیکشن ہے یا پیٹ کا انفیکشن ہو گیا, الٹی دست ہو گئے, اس طرح کے جو امراض ہیں وہ زیادہ تر یونانی دواؤں سے کنٹرول ہو جاتے ہیں,
ٹھیک ہے,
اور اس کے لیے ضروری ہے کہ جو عام لوگ ہیں وہ کوشش کریں کہ یونانی میڈیسن ہی اپنائیں, کیونکہ جو ماڈرن میڈیسن ہے یا ایلوپیتھک میڈیسن ہے وہ اثر کرتی ہیں لیکن ساتھ ہی جو دوسرے اعضاء ہیں ان پر برا اثر بھی ڈالتی ہیں.
جی
مثلا جو اینٹی بایوٹک ہیں وہ ہمارے جو آنتوں میں نارمل فلورا ہوتا ہے, یعنی جو قدرتی بیکٹیریاز قدرت نے ہمارے جسم کے اندر جو بیکٹیریاز دیے ہوئے ہوتے ہیں جو کہ ہمارے لیے فائدہ مند ہوتے ہیں, یہ اینٹی بایوٹکس ان کو بھی مار دیتی ہیں جس سے ہمیں نقصان ہوتا ہے. تو اس لیے پیٹ کے امراض ہیں جیسے الٹی دست ہے اس کے لیے یونانی میڈیسن اپنائیں, یا چیسٹ انفیکشن ہے اس کے لیے یونانی میڈیسن اپنائیں, جو روزمرہ کی تکالیف ہیں اس کے لیے. اور خاص طور سے جو بچوں کی بیماریاں ہوتی ہیں, جو 5 سال تک کے بچے ہوتے ہیں ان میں ان کو جو بیماریاں ہوتی ہیں زیادہ تر چیسٹ انفیکشن ہوتا ہے اور وہ بھی وائرل ہوتا ہے, یا دوسرے جو بھی امراض ہوتے ہیں بچوں کو 5 سال تک کے بچوں کو ان کو وائرل انفیکشن ہوتا ہے, اس کے لیے جو یونانی میڈیسن ہے وہ اپنائی جا سکتی ہیں جس سے بچوں کے جسم کو کوئی نقصان نہیں ہوگا اور جو بیماری ہے وہ بھی دور ہو جائے گی. جیسے مثلاً
جی
5 سال تک کے بچوں میں دیکھا جاتا ہے کہ نمونیا یا چیسٹ انفیکشن اکثر جلدی جلدی ہوتا رہتا ہے, اس کے لیے جو اجوائن ہوتی ہے جو عام طور سے گھروں میں مل جاتی ہے اس کو اگر ہم پانی میں ڈال کر بچے کو نہلائیں تو یہ جو بار بار کا نمونیا ہوتا ہے یا بار بار جو بچے کو بخار آ جاتا ہے اس سے کافی حد تک بچا جا سکتا ہے. اس طرح کے جو دوسری تدابیر ہیں ان کو اپنا کر کافی حد تک بیماریوں سے بچا جا سکتا ہے. تو اس کی وجہ یہ ہے ان سب تدابیر کو یا یونانی میڈیسن کو اپنانے کی, جو ایلوپیتھک کی میڈیسنز ہیں ان کے جو برے اثرات ہیں ان سے بچا جائے. تو اس لیے جو عام لوگ ہیں وہ خود رجوع کریں کسی بھی یونانی میڈیسن کا جو پریکٹیشنر ہے یا طبیب ہے اس کو رجوع کریں تاکہ وہ یونانی میڈیسن پرسکرائب کر سکے تاکہ جو اس کی فائدے ہیں وہ حاصل کیے جا سکے.
صحیح ڈاکٹر ماجد علی, بہت شکریہ. آخری سوال آپ سے میں پوچھنا چاہوں گا اور وہ یہ ہوگا کہ ریسرچ کی کتنی اہمیت ہے طب یونانی میں؟
देखिए रिसर्च इसका यूनानी मेडिसिन में रिसर्च की शुरू से ही काफ़ी अहमियत रही है और हिंदुस्तान में जो यूनानी मेडिसिन के दरख्शां सितारे थे हकीम अजमल खान साहब उन्होंने अपने ज़माने में यूनानी मेडिसिन में रिसर्च शुरू कर भी दी थी और असरोल पर एक रिसर्च की भी थी उन्होंने उनके ज़माने में शुरू हो गई थी और जिसकी फादियत ब्लड प्रेशर में होती है। असरोल एक यूनानी दवा होती है जो कि ब्लड प्रेशर में काफ़ी मुफीद साबित होती है और इस पर हकीम अजमल खान साहब ने रिसर्च शुरू की थी और उस रिसर्च में ये साबित भी हुआ था कि असरोल काफ़ी मुफीद है ब्लड प्रेशर के लिए। तो इसलिए जो दूसरे अमराज हैं उनमें भी इस तरह की रिसर्च की जाए तो जो दवाएं हैं जिनके बारे में कहा जाता है कि ये मसलन डायबिटीज में गुड़मार बूटी फ़ायदेमंद है या दूसरे अमराज में जो दूसरी दवाओं के लिए कहा जाता है कि वो फ़ायदेमंद हैं तो उन पर अगर रिसर्च की जाए तो ये साबित हो सकता है कि ये दवाएं वाकई में फ़ायदेमंद हैं और उससे फिर लोगों को फ़ायदा हासिल होगा और उन्हें दवा लेने में ये यकीन होगा कि हाँ ये दवा फ़ायदा करती है इस मरज में और वो लेने में कोई हिचकिचाहट नहीं बरतेंगे। इसके अलावा एक चीज़ और है कि यूनानी मेडिसिन में एक रिसर्च और होती है जैसे यूनानी की जो दवाएं हैं नबाती दवाएं जो पौधों से हासिल की जाती हैं वो उनमें भी रिसर्च की ज़रूरत होती है। जैसे मसलन एक दवा है वो हासिल होती है अफ़गानिस्तान से मसलन,
ठीक है,
तो अफ़गानिस्तान से हासिल होने वाली दवा में वही फ़ायदे हैं जो यहाँ हिंदुस्तान में पैदा हो रही है दवा,
सही है।
उसमें भी वही फायदे हैं,
सही है।
तो इन दोनों के जो फायदे हैं उनको देखने के लिए भी रिसर्च की जाती है जिसको स्टैंडर्डाइजेशन कहते हैं, यानी जो भी दवा है नबाती दवा उसका स्टैंडर्डाइजेशन करना यानी उसके जो फायदे हैं वो स्टैंडर्डाइज करना कि हाँ ये अफगानिस्तान में जो दवा पाई जाती है और जो हिंदुस्तान में दवा पाई जाती है उन दोनों के असरात यकसा हैं।
बहुत बहुत शुक्रिया डॉक्टर माजिद अली तिब्बे यूनानी के माहिर दिल्ली स्टूडियो से हमें आपने ज्वाइन किया, शुक्रिया अदा करता हूँ आपने टाइम निकाला और मेरे ख्याल में प्रोग्राम सुबह जिंदगी का और डॉक्टर माजिद अली का साथ बड़ा अच्छा रहेगा क्योंकि हम लोग बहरहाल जो मॉडर्न मेडिसिन है उसके बारे में तो तकरीबन 3 साल हो गए हमारा प्रोग्राम चल रहा है उस पर बात करते रहे लेकिन अब जो है डॉक्टर माजिद अली हमारे साथ हैं प्रोग्राम में, इंशाल्लाह हम उनसे दरख्वास्त करेंगे कि वो हमारे प्रोग्राम में हमारा साथ दें अगले प्रोग्राम में भी और मुख्तलिफ तरह से जो इलाज किए जाते हैं तिब्बे यूनानी में हर्बल मेडिसिन में उसके बारे में हमारे नाजरन को बताएं। एक बार फिर डॉक्टर साहब का शुक्रिया अदा करता हूँ जी। तो नाजरन हम लोग चलेंगे LCD की तरफ और एक बड़े अहम मौजू की तरफ मैं इशारा करना चाहता था कि ईरान ने हाल ही में एक बड़े ही मॉडर्न किस्म के रेडार सिस्टम का इफ्तिताह किया है और यानी उसको बनाया है और उस रेडार सिस्टम का नाम दो नाम उसके रखे गए हैं, दो तरह के रेडार सिस्टम है, एक का नाम केहान और एक का नाम आराश रखा गया है और ये रेडार सिस्टम कहा जाता है कि इनके बनाने की वजह से अब किसी किस्म का कोई भी स्टेल्थ एयरक्राफ्ट या फाइटर एयरक्राफ्ट बाकी छोटे मोटे जो पैसेंजर हैं उनका तो मसला नहीं है। जो असल मसला हमेशा होता था वो यही होता था कि स्टेल्थ एयरक्राफ्ट और जेट एयरक्राफ्ट जो बहरहाल ईरानी हदूद में दाखिल होने की कोशिश करते थे उनको बड़े आराम से पकड़ा जा सकेगा। केहान रेडार सिस्टम के बारे में थोड़ा सा मैं बताता चलूं कि इसके बारे में कहा जाता है कि ये डिस्टेंस के बारे में बताता है, एंगल के बारे में बताता है, डायरेक्शन के बारे में बताता है और स्पीड कितनी है जो एयरक्राफ्ट जो जहाज आ रहा है उसकी। उसके अलावा कमांडर जो है खातमुल अंबिया एयर डिफेंस एयरबेस है उनका नाम है जनरल ब्रिगेडियर जनरल फरजाद इस्माइली और उन्होंने बहरहाल इसकी कुछ खसूसियात के बारे में बताया और उन्होंने कहा कि ये 360 डिग्री के ऊपर बहरहाल ये आपको बता ये जो ये काम करता है और उसके अलावा एक और जो चीज़ उन्होंने बताई कि उनका 1,00,000 फीट की बुलंदी तक ये आपको जो है इंफॉर्मेशन दे सकता है। और एक और बड़ी दिलचस्प चीज़ जो इसके अंदर है वो ये है कि इस मोबाइल इस रिडार सिस्टम में इसके साथ साथ एक और सिस्टम लगा हुआ है और वो है 3 मिसाइल्स का सिस्टम। जब भी इस रिडार सिस्टम को ये पता चलता है कि कोई ऐसा प्लेन ऐसा फाइटर प्लेन है वो ऐसा स्टेल्थ प्लेन जो हमारे मुल्क का नहीं है वो सरहद पार करके हमारे मुल्क में दाखिल हो रहा है तो ये जो मिसाइल्स हैं ये एक्टिवेट हो जाते हैं और उस बहरहाल उस जहाज के ऊपर हमला करना शुरू कर देते हैं। एक और जो चीज ब्रिगेडियर जनरल ने बताई वो ये थी कि इस रडार सिस्टम को ये 100 किलोमीटर तक फौरी तौर पर इंफॉर्मेशन जो उसको मिलती है ये वो इंफॉर्मेशन भेज सकता है, जीपीएस इसके अंदर लगा हुआ है और ऑप्टिकल फाइबर्स के जरिए इसको दूसरे रडार सिस्टम के साथ जोड़ा हुआ है। और कहा जाता है कि इस रडार सिस्टम में एक और जो बहुत अहम बात है वो ये है कि ये खास तौर पे जो ड्रोन प्लेन्स होते हैं, जो छोटे प्लेन्स होते हैं, उनको डिटेक्ट करने में बहुत मदद देता है। और बहरहाल ये वो चीज़ें थीं जो मैंने बताया केहान और आराश जो रडार सिस्टम है उसके बारे में जो ईरान ने बना लिया है, और वो इसके बारे में कहा जाता है कि 4 ऐसे सिस्टम अभी ईरान में लगा दिए गए हैं और वो काम कर रहे हैं। यहाँ पर वक्त हुआ है एक छोटा सा वक्फा लेने का और उसके बाद फिर आपकी खिदमत में हाजिर होंगे। हमारे साथ रहिएगा। सेहतमंद रहना आसान है, खुश रहना भी आसान है, अलबत्ते दोनों चीज़ों का इकट्ठा होना थोड़ा सा मुश्किल है। थोड़ा मुश्किल तो नहीं है लेकिन यानी थोड़ा सा जोर लगाना पड़ता है, और उसमें कुछ चीज़ें ऐसी हैं जो मैं आपको बताऊंगा कि आपकी नफसियाती सेहत और आपकी जिस्मानी सेहत दोनों पर असर करती हैं। पहली चीज़ है कभी भी पानी को मत भूलें, पानी का इस्तेमाल वफर मकदार में करते रहें कि आपके बदन में पानी कभी कम ना हो, डिहाइड्रेशन कभी ना हो आपके बदन में। ख्वातीन के लिए कहा जाता है कि वो हमेशा अपने हाथ में, अपनी जेब में, अपने बैग में बादाम रखें, उसका इस्तेमाल करते रहें, उनके लिए बहुत ज़रूरी है। उसके अलावा एक बहुत और अहम चीज़, नींद अपनी ज़रूर पूरी करें, क्योंकि कहा जाता है कि अगर आप 7 घंटे की नींद पूरी नहीं करेंगे तो आप दिन में मुख्तलिफ टाइम्स पर वक्फे के साथ थोड़े थोड़े 1 मिनट, 2 मिनट, आधा घंटा, 10 मिनट के साथ सोते रहेंगे और वही जो नींद आपने पूरी नहीं की वो आपकी नींद पूरा दिन पूरी होती रहेगी। हमेशा जब भी घर से बाहर निकलें खाने पीने की चीज़ों को कोशिश करें कि बाहर से मत खरीदें, खुद अगर चिप्स भी खाने हैं तो खुद घर में बना के खाएं। और कहा जाता है कि चिप्स और ये इस तरह के पफ्स वगैरह मुख्तलिफ किस्म की चीज़ें इनको बाहर से लेना बिल्कुल बंद कर दें। और एक जो बड़ी अहम चीज़ यहाँ पर दिखाई गई है वो ये है कि सुबह जब नाश्ता करें तो नाश्ता ऐसा करें जिसमें दुनिया की जो चीज़ें आपको ऐसे लगती हैं खाने पीने की जिनमें ताकत है, जिनमें ड्राई फ्रूट्स आ जाते हैं, जिनमें मलाई आ जाती है, दूध आ जाता है, उनका एक कप, एक मिल्क शेक बना के ज़रूर इस्तेमाल करें, क्योंकि ब्रेकफास्ट नाश्ते के बारे में कहा जाता है कि अगर आप नाश्ता अच्छा करेंगे तो आपका पूरा दिन हेल्दी गुजरेगा। अगर आप नाश्ता सही नहीं करेंगे तो आप काम नहीं कर सकेंगे, उसकी वजह से आपको परेशानी का सामने भी पड़ेगा। मीठी चीज़ों का जितना कम से कम इस्तेमाल कर सकते हैं उतना कम इस्तेमाल करें, क्योंकि मुख्तलिफ बीमारियों से भी बचाता है और कहा जाता है कि इंसान को सुस्त करने में भी इसका एक बहुत अहम रोल होता है। और सब ज़्यादा से ज़्यादा फ्रूट्स का इस्तेमाल, सब्जियों का इस्तेमाल, और सब्जियों का इस्तेमाल ऐसा किया जाए कि उनको अगर पकाया जाए तो इतना ना पकाया जाए कि वो बेचारी उनके जो गजाइयत हैं वो ख़त्म हो जाए। सुबह नाश्ते में एक और चीज़ का इस्तेमाल आप ज़रूर कर सकते हैं, वो ये है कि जितना ज़्यादा आप प्रोटीन का इस्तेमाल करेंगे सुबह वो उतना आपके लिए बेहतर होगा। प्रोटीन में जैसे कि बीन्स आपको नज़र आ रहे हैं, खुद अंडा नज़र आ रहा है, मुख्तलिफ किस्म की चीज़ें होती हैं, इनका इस्तेमाल करें, सेहतमंद रहें और उसके साथ साथ खुश भी रहें। वापस चलेंगे रुबाब की तरफ।
बहुत शुक्रिया खुर्रम, आपका बहुत शुक्रिया। और सेहतमंद रहने के लिए तो बहुत बेहतरीन और अच्छे नुकात हमारे नाजरीन को पता है। नाजरीन हमारे साथ डॉक्टर सुलैल फातिमा साहिबा मौजूद हैं। डॉक्टर साहिबा, वक्त हमारा कम है, मैं चाहूंगी कि एक आखिरी सवाल आपसे पूछूं कि डॉक्टर साहब, देखने में तो बाहर से रगत अब सब एक जैसी लगती हैं, बिल्कुल यानी एक जैसी हैं, आया अंदरूनी तौर पर इनकी साइजों में आपस में कोई फर्क है या नहीं? या
जी बिल्कुल, साइज और स्ट्रक्चर का असल में ये है, जिस तरीके से आर्टरीज जो हैं वो दिल से सबसे पहली जो चीज निकल रही है वो आर्टरीज हैं, तो सबसे ज्यादा प्रेशर जो है वो आर्टरीज में आता है ब्लड का, इसलिए खुदा बेहतरीन चीजों का बनाने वाला है। उसने आर्टरीज को इस तरीके से बनाया, उसकी वॉल को, उसकी मस्कुलर वॉल को इस तरीके से बनाया है कि वो उस प्रेशर को विदस्टैंड कर सकती है, यानी वो ब्लड जब आता है तो वो कॉन्ट्रैक्ट रिकॉयल करके ब्लड को आगे पुश कर सकती है और आर्टरीज डैमेज भी ना हो इस तरीके से,
यानी बर्दाश्त कर सकती है उस फ्लो को। ठीक है,
बिल्कुल। इसके अलावा कैपिलरीज अगर हम देखें तो वो बहुत पतली होती है, यानी एक बाल की साइज की कैपिलरीज होती है, बहुत बारीक होती है, यानी हम इस बात का अंदाजा लगा सकते हैं कि एक वक्त में कैपिलरीज के अंदर अगर हम उसका स्ट्रक्चर देखें तो एक सेल ही फिट आ सकता है।
अच्छा,
यानी इसलिए खुदा ने इस तरीके से बनाया है कि उसका काम है एक्सचेंज करना। जितना उसका पतला सरफेस होगा इजीली वो मटेरियल को एक्सचेंज कर सकती है टिश्यूज और सेल्स के साथ।
सही।
वेन्स का सबसे बड़ा ल्यूमन होता है और सबसे कम प्रेशर वेन्स में आता है इसलिए कि वो लास्ट पार्ट ऑफ द वैस्कुलेटर में पाई जाती है। लेकिन अगर हम ये कहें कि वेन्स में प्रेशर नहीं है या प्रेशर बहुत कम है तो हम ये सोचेंगे फिर ये ब्लड वापस हार्ट तक कैसे जाता है।
सही।
तो खुदा ने इस निजाम के लिए वेल्व्स बनाई हैं,
यानी दरवाजे जैसा
जी
है,
बिल्कुल, जो कि अगर वेल्व्स ना हो तो फिर ब्लड हार्ट तक रिटर्न ही नहीं कर सकता। इसकी अहमियत ये है
जी। बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया आपका। बहुत ही अहम मौजू के साथ आप तशरीफ लाए और हमारी नाज़रीन को अपने इंसानी जिस्म में रगों की अहमियत, उनका स्ट्रक्चर, जो उनकी बनावट है, इस बारे में अपने वजाहत दी। डॉक्टर साहब बहुत शुक्रिया आपका।
आपका भी बहुत शुक्रिया
जी। नाज़रीन यहाँ हम चलते हैं खुर्रम की तरफ और खुर्रम हमें बताएंगे हमारे सनीचर की मेहमान और अगले हफ्ते का मौजू।
जी बिल्कुल, साबरा कांजी साहब माहिर नफ्सियात हमारी, वो होंगे हमारे साथ इंशाल्लाह। और पिछले हफ्ते उन्होंने मौजू शुरू किया था, उनका था कि वालदैन के अपने बच्चों के साथ ताल्लुकात कैसे बेहतर तरीके से बेहतर किए जा सकते हैं, वो ताल्लुकात अगर उन ताल्लुकात में कोई मसाइल दिखने में मिलते हैं। और उसके अलावा मैं ये बताता चलूं कि अगले हफ्ते का मौजू बड़ा अहम मौजू रुबाब हमारा होगा और जिस पर मैं चाहूंगा कि हमारे नाज़रीन हमारा ज्यादा से ज्यादा साथ दें हमारे फेसबुक के सफ़े पर facebook.com/SUT Morning Show पर। और वो रहेगा रुबाब कि मीडिया के क्या मनफी असरात हैं एक सकाफत पर, एक कल्चर पर, हमारे सकाफत पर, हमारे कल्चर पर, कैसे मीडिया ने हमें अपने जो हमारी सकाफत है उससे दूर किया है। आया शायद हो सकता है कुछ लोगों के जहन में ये हो कि मीडिया ने हमें दूर नहीं किया, हमें नजदीक किया, तो ठीक है इस पे इंशाल्लाह बात करेंगे अगले हफ्ते मिलके और उम्मीद करेंगे आप लोग हमारा साथ देंगे ज्यादा से ज्यादा। और बहरहाल मैं का सनीचर के दिन का मौजू भी बता दिया आपको और हफ्ते का मौजू भी बता दिया, अब सिर्फ ये रह गया है कि आप लोग हमें फेसबुक के सफ़े पे मत भूलें। वक्त सुबह जिंदगी का खत्म हुआ चाहता है, मुझे खुर्रम गर्देजी और रुबाब मंसूरी को प्रोग्राम सुबह जिंदगी से इजाजत दीजिए। खुदा हाफिज़।